यो रेडियो नेपाल हो। बिहान 7 बजेको समाचारमा स्वागत छ, म हरिशरण लामिछाने। शुरूमा यस प्रसारणका मुख्य समाचार। कोरोना भाइरसको संक्रमणबाट महामारी फैलिन नदिन सरकारले आफ्नो सम्पूर्ण ध्यान केन्द्रित गरेको प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई। जोखिमका दृष्टिकोणले आगामी 2 साता नेपालीका लागि निकै चुनौतीपूर्ण भएकाले लकडाउनको पूर्ण पालना गर्न देशवासीमा प्रधानमन्त्रीको आह्वान। कोरोना भाइरस विरूद्धको अभियानमा सरकारलाई सघाउने नेपाली कंग्रेसको निर्णय। प्रधानमन्त्री ओलीद्वारा नेकपा सचिवालय बैठकमा कोरोना संक्रमण विरूद्ध सरकारले चालेका कदमबारे जानकारी। अन्तर्राष्ट्रिय हवाई उडानमा लगाइएको रोक आगामी वैशाख 18 गतेसम्म जारी रहने। कोरोना संक्रमणको जोखिमका कारण कक्षा 11 र 12 को परीक्षा स्थगित। र विश्वभर कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या 82,000 नाग्यो। भारतमा 150 को मृत्यु, 5,300 भन्दा बढ़ी संक्रमित। प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको संक्रमणबाट महामारी फैलिन नदिन सरकारले आफ्ना सम्पूर्ण प्रयास केन्द्रित गरेको बताउनु भएको छ। राष्ट्रका नाममा हिजो सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले कोरोनाको लक्षण प्रकट हुने अवधि तथा समुदायमा फैलिने उच्च जोखिमका दृष्टिले आगामी 2 साता नेपालीका लागि निकै चुनौतीपूर्ण हुने बताउनुभयो। प्रधानमन्त्रीले चुनौतीको सामना गर्न लकडाउन विकल्पहीन विकल्प भएकाले जस्तो सुकै कष्टकर भए पनि हर तरहले सफल पार्न देशवासीमा आह्वान गर्नुभयो। प्रधानमन्त्रीले यसै हप्ताबाट प्रयोगमा ल्याइएको शीघ्र गतिको परीक्षण किटले समुदायमा संक्रमणको स्थिति पहिचान गर्न सघाउने र परीक्षण मार्फत सम्भावित संक्रमितको स्क्रीनिङ गर्ने र दोहोरो परीक्षणबाट संक्रमित भए नभएको सुनिश्चित गरिने बताउनुभयो।
सायद हाम्रा लागि थप चुनौतीपूर्ण हुन सक्छ। यो अवधि कोरोनाको लक्षण प्रकट हुने अवधि मात्रै होइन, समुदायमा फैलिने उच्च जोखिमको अवधि पनि हो। त्यसैले महामारीको संक्रमण फैलिन नदिन हाम्रा सारा प्रयास केन्द्रित गरिनेछ। यसै हप्ताबाट प्रयोगमा ल्याइएको ऱ्यापिड डिटेक्सन टेस्ट किटले समुदायमा संक्रमणको स्थिति पहिचान गर्न सघाउने विश्वास गरेका छौं। यस परीक्षण मार्फत सम्भावित संक्रमणको स्क्रिनिङ गर्ने र दोहोरो परीक्षणबाट संक्रमित भए नभएको सुनिश्चित गरिनेछ। समुदाय स्तरको परीक्षणको लागि उच्च स्तरीय निर्देशक समिति र सीसीएमसीले सम्भावित जोखिम रहेका जिल्ला र क्षेत्र तय गरी जनशक्ति परिचालन गरिसकेको छ। थप सुनिश्चितताका लागि क्वारेन्टाइनमा तोकिएको अवधि पूरा गरेकाहरूको समेत परीक्षण गरिनेछ। यसका लागि यहाँहरूको पूर्ण सहयोगको अपेक्षा गरेका छौं।
प्रधानमन्त्री ओलीले नियन्त्रणका लागि हालसम्म कुनै खोप र उपचारका लागि कुनै औषधि पत्ता नलागेको कोरोना महामारी विरूद्ध लकडाउन अपरिहार्य कदम भएको र लकडाउनकै कारण महामारीलाई फैलिन नदिने सरकारको प्रयासमा ठूलो सहयोग पुगेको बताउनुभयो। 2 साता लकडाउन गर्दा पनि समस्या अझै यथावत रहेको र थप सावधानी अपनाइएन भने अझ भयावह बन्न सक्ने खतरा रहेकाले थप 8 दिन लकडाउन बढ़ाउन बाध्य हुनु परेको उल्लेख गर्नुहुँदै प्रधानमन्त्री ओलीले सबै कठिनाई झेलेर भए पनि पूर्ण धैर्यताका साथ लकडाउनको पालना गर्न देशवासीलाई आग्रह गर्नुभयो।
हामी अझै पनि उच्च जोखिममा छँदैछौ। 2 सातादेखि मुलुक लकडाउनमा छ। यसबाट तपाईँहरूमा पर्न गएको असुविधाप्रति म संवेदनशील छु। दैनन्दिन ज्यालादारी गरेर गुजारा गर्नुपर्ने श्रमिकहरू सर्वाधिक मर्कामा हुनुहुन्छ। धेरै व्यवसायीहरूले आफ्नो व्यवसाय बन्द गर्नु परेको छ। विद्यार्थीहरूको पढ़ाई छुटेको छ। जेलमा यन्त्रणापूर्ण वर्षहरू र लामो एकान्तवास बिताएको मैले लामो समय एकान्तवासमा बस्दाको कठिनाईलाई सहजै अनुभूत गर्न सक्छु। तर नियन्त्रणका लागि हालसम्म कुनै खोप र उपचारका लागि कुनै औषधि पत्ता नलागेको यस महामारी विरूद्ध लकडाउन अपरिहार्य कदम हो भन्ने तपाईँ हामी सबैलाई थाहा छ। लकडाउनकै कारण महामारीलाई फैलिन नदिने हाम्रो प्रयासमा ठूलो सहयोग पुगेको छ। तर समस्या अझै यथावत छ र थप सावधानी अपनाइएन भने अझ भयावह बन्न सक्ने खतरा पनि छँदैछ। त्यसैले आजबाट थप 8 दिनका लागि लकडाउनको अवधि बढ़ाउन हामी बाध्य भएका छौं। सबै कठिनाईहरू झेलेर यस अभियानमा पूर्ण साथ दिनुहुने तपाईँहरू सबैप्रति हार्दिक सम्मान व्यक्त गर्दै बाँकी अवधिका लागि पनि यस्तै धैर्यता र सहयोगका लागि अनुरोध गर्दछु।
प्रधानमन्त्री ओलीले कोरोना महामारी विरूद्धको युद्ध चिकित्सक तथा स्वास्थ्यकर्मीको नेतृत्वमा लड़िने विशेष लड़ाई भएको उल्लेख गर्नुहुँदै चिकित्सक तथा स्वास्थ्यकर्मीको भूमिकाको सराहना पनि गर्नुभयो।
महामारी विरूद्धको यो युद्ध चिकित्सक तथा स्वास्थ्य कर्मीहरूको नेतृत्वमा लडिने विशेष प्रकृतिको लडाई हो भन्ने हामीलाई थाहा छ। आजसम्मको तपाईँहरूको भूमिकाले महामारीलाई नियन्त्रण गर्न मुलुकलाई राम्रो सफलता मिलिरहेको छ। अबको लडाईको जित तपाईँहरूको हौसला, विशेषज्ञता र कर्तव्यनिष्ठतामा अडेको छ। तपाईँहरूको आँटको आधारमा नै सरकारले कुनै पनि कदम दृढताका साथ चाल्न सक्दछ। गत चैत्र 7 गतेको सम्बोधनमा मैले यस महामारीसँग जुझ्नका लागि हाम्रो आफ्नै व्यवहार र दैनिकीमा परिवर्तन गर्न आग्रह गरेको थिए। यतिखेर जीवन कि वैयक्तिक स्वतन्त्रता जस्ता प्रश्नमा अल्मलिनो हुँदै हुन्न भन्नेमा जोड़ दिन चाहन्छु। जीवनको रक्षा नै सबैभन्दा महत्वपूर्ण मानव अधिकार हो र विश्व मानव जाति र मानवीय सभ्यताको रक्षा आजको विश्वको प्राथमिक महत्वको काम हो भन्ने कुरा स्पष्ट पार्न चाहन्छु। यो हामी सबैको साझा लडाई हो र समाजको हरेक सदस्य यस लडाईमा आफै एउटा सिपाही हो भन्ने कुरा हामीले मनन गर्न सक्नुपर्दछ। यसो गरेर हामीले कोरोना भाइरसलाई परास्त गर्न सक्दछौं।
प्रधानमन्त्री ओलीले सातै प्रदेशमा पीसीआर प्रविधिबाट परीक्षण शुरू गरिएको र त्यसले कोरोना विरूद्धको अभियानमा मदत पुग्ने विश्वास व्यक्त गर्नुभयो। प्रधानमन्त्री ओलीले यस्ता संकटका बेला प्रदेश सरकार र स्थानीय तह एवं जनप्रतिनिधिहरूको भूमिका प्रभावकारी रहेको स्पष्ट पार्नुभयो। उहाँले संक्रमण फैलिन नदिन र विपन्न परिवारलाई राहत पुर्याउन अहोरात्र खटिरहनुभएका जनप्रतिनिधिहरूप्रति सम्मान व्यक्त गर्नुका साथै स्थानीय समुदाय र सामाजिक संघ संस्थाहरूको क्रियाशीलता पनि उल्लेखनीय रहेको उल्लेख गर्नुभयो।
सीमित पूर्वाधार, स्वास्थ्य सामग्री तथा उपकरणका कमीको बावजुद चिकित्सक, स्वास्थ्य कर्मी तथा अग्रिम मोर्चामा संलग्न सबै राष्ट्र सेवकहरूले देखाउनु भएको कर्तव्य परायणता अत्यन्तै सराहनीय छ। हाम्रै स्वास्थ्य रक्षाका लागि सुरक्षा कर्मीहरू दिउँसोको चर्को घाम होस् या रातिको अँध्यारो निरन्तर सेवामा खटिरहनु भएको छ। मित्र राष्ट्रहरूबाट प्राप्त सद्भाव एवं कतिपय अन्तर्राष्ट्रिय अनुसन्धान संस्थाहरूले नेपालले चालेका कदम कतिपय विकसित मुलुकको तुलनामा समेत प्रभावकारी रहेको भनेर गरेको विश्लेषणले तपाईँ हामीलाई यस महामारी विरूद्ध लड्न थप हौसला मिलेको छ। यस्ता संकटका बेला प्रदेश सरकार र स्थानीय तह एवं जनप्रतिनिधिहरूको भूमिका कति प्रभावकारी हुँदो रहेछ भन्ने स्पष्ट देखिएको छ। म आफ्नो तहमा संक्रमण फैलिन नदिन र विपन्न परिवारहरूलाई राहत पुर्याउन अहोरात्र खटिरहनुभएका जनप्रतिनिधिहरूप्रति हार्दिक सम्मान व्यक्त गर्न चाहन्छु। यस क्रममा स्थानीय समुदायहरू र सामाजिक संघ संस्थाहरूको क्रियाशीलता पनि उल्लेखनीय रहेको छ।
प्रधानमन्त्री ओलीले सम्पूर्ण जनता, सरकारका सबै अंग, राजनैतिक दल, राज्य र समाजका सबै अंगहरू बीचको बलियो राष्ट्रिय एकता नै महामारीमाथि विजयको पूर्व शर्त भएको बताउनुभयो। उहाँले संसदको साझा संकल्प, सर्वदलीय सहमति, प्रमुख प्रतिपक्षी दलसहित विभिन्न राजनैतिक दल तथा नेताहरूको महामारीका विरूद्धको युद्धमा सरकारको साथमा रहने भनाईलाई राष्ट्रिय शक्तिका रूपमा लिएर आफू अघि बढ़ेको स्पष्ट पार्नुभयो। नेपालमा लकडाउन शुरू भएपछि नेपाल भारत सीमा नजिक आएका नेपालीले भोग्नु परेको अप्ठ्यारो र उहाँहरूको भावनालाई बुझ्दा बुझ्दै पनि संक्रमणको जोखिमलाई न्यून गर्न अन्तर्राष्ट्रिय सीमामा आवत जावत बन्द गर्नै पर्ने बाध्यता रहेको प्रधानमन्त्रीले बताउनुभयो। उहाँले भारत सरकारसँग समन्वय गरी ठूलो संख्याका नेपालीलाई सीमा पारी क्वारेन्टाइनमा राखिएको र निश्चित अवधि पूरा गरेपछि स्वास्थ्य परीक्षण गरेर उहाँहरूलाई देशभित्र भित्र्याइने बताउनुभयो।
नेपालमा लकडाउन शुरू भएपछि नेपाल भारत सीमा नजिक आउनुभएका नेपाली दाजुभाइ दिदीबहिनीहरूले भोग्नु परेको अप्ठ्यारो र उहाँहरूको भावनालाई हामीले बुझेका छौं। तर संक्रमणको जोखिमलाई न्यून गर्न हामीले अन्तर्राष्ट्रिय सीमामा आवत जावत बन्द गर्नै पर्ने बाध्यता छ। भारत सरकारसँग समन्वय गरी सीमाको पारिपट्टि रहनुभएका 2147 नेपालीहरूलाई उतै क्वारेन्टाइनमा राखिएको छ। सीमाको वारिपट्टि रहेका करिब 700 भारतीय नागरिकहरूलाई हामीले क्वारेन्टाइनमा राखेका छौं। लकडाउनलाई प्रभावकारी बनाउन र सम्भावित संक्रमणलाई सकेसम्म सानो घेरामा सीमित गर्न सरकारले यो उचित उपाय अप्नाएको हो भन्ने सबै देशवासीले महसुस गर्नु नै भएको छ। निश्चित अवधि पूरा गरेपछि स्वास्थ्य परीक्षण गरेर उहाँहरूलाई देशभित्र भित्र्याइनेछ।
प्रधानमन्त्री ओलीले विदेशमा रहेका कतिपय नेपाली कोरोना भाइरसबाट संक्रमित भएको, केहीको निधन भएको, ठूलो संख्याका नेपाली रोजगारी र शिक्षा लगायत भविष्यलाई लिएर चिन्तित भएको प्रति सरकार संवेदनशील एवं गम्भीर भएको बताउनुभयो। उहाँले संकटको यो घड़ीमा सरकारका तर्फबाट आफू तथा परराष्ट्र मन्त्रालयले पहल र प्रयास गरिरहेको र राष्ट्रपति स्वयंले पनि जानकारी लिइरहनु भएको उल्लेख गर्नुभयो। प्रधानमन्त्रीले संकटको वर्तमान घड़ीमा जो जहाँ छौं त्यही सुरक्षित रहन आग्रह गर्नुहुँदै संकटका काला बादल अवश्य हटेर जाने विश्वास व्यक्त गर्नुभयो। विश्वव्यापी संकटको यस्तो परिस्थितिमा एकजुट भई लड्नुपर्ने समयमा सरकारलाई असफल देखाउन र आफ्ना विभिन्न प्रकारका निहित स्वार्थ पूरा गर्न चलाइएका प्रचारबाजी बेमौसमी बाजा भएको भन्नुहुँदै प्रधानमन्त्री ओलीले भ्रष्टाचार नगर्ने र हुन नदिने वर्तमान सरकारको प्रतिबद्धतालाई निराधार कुप्रचारले कमजोर पार्न नसक्ने बताउनुभयो। प्रधानमन्त्री ओलीले कहीँ कतै अनियमितता र भ्रष्टाचार जन्ने कुरा देखिएमा निर्ममतापूर्वक कार्यवाही गर्न वर्तमान सरकार पछि नपर्ने प्रश्न पार्नुभयो। प्रधानमन्त्री ओलीले यो सम्पूर्ण देशले एकजुट भएर कोरोना विरूद्ध संघर्ष गर्नुपर्ने बताउनुहुँदै यो विषम परिस्थितिमा जनचेतना अभिवृद्धि एवं सरकारका निर्णय जानकारी गराउने र कार्यान्वयन गराउन आम संचार क्षेत्रले खेलेको भूमिकाको सराहना गर्नुभयो। सत्तारूढ़ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठकले कोरोना भाइरस नियन्त्रण रोकथाम र उपचारका सम्बन्धमा सरकारले चालेका कदम र लिएका नीति सही नै रहेको उल्लेख गर्दै अझ प्रभावकारी रूपमा अघि बढ़न आवश्यक सुझाव दिएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा हिजो बसेको बैठकमा सचिवालयका सदस्यले प्रस्तुत गरेका सुझावलाई अझ प्रभावकारी रूपमा कार्यान्वयन गर्न जोड़ दिएको र प्राप्त सुझावलाई आवश्यकताका आधारमा कार्यान्वयनमा ध्यान दिने गरी प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले आश्वस्त पार्नुभएको पार्टीका प्रवक्ता नारायण काजी श्रेष्ठले जानकारी दिनुभयो। पार्टी अध्यक्ष ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको संयुक्त अध्यक्षतामा सम्पन्न बैठकको प्रारम्भमा प्रधानमन्त्री ओलीले कोविड 19 को रोकथाम नियन्त्रण र उपचारमा सरकार र राज्यका विभिन्न निकायले गरेका प्रयास र हासिल भएका उपलब्धिबारे विस्तारपूर्वक जानकारी गराउनु भएको थियो। बैठकमा सचिवालय सदस्य एवं उप प्रधानमन्त्री ईश्वर पोखरेलले संक्रमणको समस्याले उत्पन्न स्थितिको सामना गर्न चालिएको कदम र गरिएको कामका बारेमा विस्तृत जानकारी गराउनु भएको थियो। नेपाली कंग्रेसले कोरोना भाइरसको संक्रमण र त्यसले उत्पन्न गरेको संकट एवं असहज अवस्थाबाट नेपाल र नेपालीलाई जोगाउन नेपाल सरकारलाई हरसम्भव सघाउने निर्णय गरेको छ। कंग्रेसले संयमता र एकता साथ लकडाउनको पूर्ण पालना गर्न सबै नेपालीमा अपील गरेको छ। सभापति शेरबहादुर देवाको निवास बुढानीलकण्ठमा हिजो बसेको केन्द्रीय कार्य समितिका पदाधिकारीहरूको बैठकले कोरोना विरूद्धको अभियानमा नेपाली कंग्रेस पूर्ण रूपमा सरकारको साथमा रहने निर्णय गरेको छ। बैठकले संक्रमण दोस्रो चरणमा प्रवेश गरेको स्थितिलाई गम्भीरतापूर्वक लिएर परीक्षणको दायरा तत्काल व्यापक रूपले बढ़ाएर युद्ध स्तरमा कार्य गर्न सरकारलाई अपील पनि गरेको छ। कंग्रेसले स्वास्थ्य कर्मीहरूको उच्च मानवीय भावना र समर्पणले कोरोना विरूद्धको संघर्षमा सफलता मिल्ने विश्वास व्यक्त गरेको छ। बैठकले देशभरका स्वास्थ्य कर्मीहरूप्रति उच्च सम्मान प्रकट गर्दै पीपीई परीक्षण किट र भेन्टिलेटर लगायत अत्यावश्यक सामग्री अझैसम्म नपुग्दा परेको मनोवैज्ञानिक तनाव तत्काल अन्त्य गर्न सरकारसँग माग गरेको छ। बैठकपछि कंग्रेसले जारी गरेको विज्ञप्तिमा स्वास्थ्य सामग्री खरिदमा भएको भ्रष्टाचार र अनियमिततामा संलग्नलाई पदमुक्त गर्न र छानबिन गरी कार्यवाही गर्न सम्बन्धित निकायको ध्यान आकर्षण गराएको जनाइएको छ। कंग्रेसले देश बाहिर अप्ठ्यारोमा परेर घर फर्कन चाहेका र सीमानामै आइपुगेर प्रवेश चाहिरहेका नेपालीलाई व्यवस्थित रूपले क्वारेन्टाइनमा राख्ने तयारी गरेर देशभित्र दिने व्यवस्था मिलाउन बैठकले सरकार समक्ष माग गरेको छ। कृषक व्यवसायी ज्यालादारी श्रमिक बेरोजगार र शहरी क्षेत्रमा डेरा गरी बसेका विद्यार्थीहरू लकडाउनबाट प्रभावित भएकाले राहत घोषणा गर्न कंग्रेसले माग गरेको छ। बैठकले सबै पार्टी पंक्ति कोरोना विरूद्धको अभियानमा सक्रिय हुने निर्णय पनि गरेको छ। सरकारले कोविड 19 रोगको रोकथाम र जोखिम नियन्त्रणका सन्दर्भमा मुलुकभरका 1,939 एम्बुलेन्सलाई तयारी अवस्थामा राख्ने निर्णय गरेको छ। जिल्ला प्रशासन कार्यालय र एम्बुलेन्स संचालक संस्था मार्फत कोविड 19 नियन्त्रण र रोकथामका लागि उक्त संख्यामा एम्बुलेन्स तयारी अवस्थामा रहने गरी व्यवस्थापन गरिएको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सचिव नारायण प्रसाद बिडारीले जानकारी दिनुभयो। नोभल कोरोना कोविड 19 रोगको संक्रमण रोकथाम सम्बन्धमा उप प्रधानमन्त्री एवं रक्षा मन्त्रीको संयोजकत्वमा गठित उच्चस्तरीय समन्वय समितिको हिजोको बैठकले यातायात आवागमनलाई कड़ाई र निगरानी कायम राख्दै अत्यावश्यक खाद्य वस्तुको आपूर्ति व्यवस्थालाई नियमित गर्ने निर्णय गरेको छ। सरकारले जारी गरेको आदेश अनुरूप यातायात आवागमनलाई स्वाभाविक र सामान्य राख्ने निर्णय गरेको हो। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा हिजो बसेको समितिको बैठकले कोविड 19 नियन्त्रणका लागि चालेको कदमको समीक्षा गरेको थियो। यो रोग नियन्त्रण र रोकथामका लागि तत्काल आवश्यक पर्ने औषधि स्वास्थ्य सामग्री प्रचलित कानूनको अधीनमा रही छोटो र छिटो विधिबाट खरिद प्रक्रिया अघि बढ़ाएको छ। सरकार सरकार बीचको समन्वयमा त्यस्ता सामग्री प्राप्त गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वयमा आवश्यक संख्या र किसिम पहिचान गरी नेपाली सेना मार्फत प्रक्रिया अघि बढ़ाइएको छ। सरकारले स्वास्थ्य सेवा विभागबाट प्रतिस्पर्धाको आधारमा ल्याउने सामग्रीका लागि प्रक्रिया कायमै राख्ने व्यवस्था मिलाएको छ। विदेश स्थित कूटनैतिक नियोगबाट पनि त्यस्ता सामग्री सहयोग प्राप्तका लागि पहल हुनेछ। सरकारले नेपाल आउने अन्तर्राष्ट्रिय हवाई उडानमा लगाएको रोक आगामी वैशाख 18 गतेसम्म लम्ब्याएको छ। कोरोना भाइरस कोविड 19 सम्बन्धी उच्चस्तरीय समितिको सिंहदरबारमा हिजो बसेको बैठकले अन्तर्राष्ट्रिय हवाई उडानमा रोक लम्ब्याउने निर्णय गरेको प्रधानमन्त्री कार्यालयका सचिव नारायण प्रसाद बिडारीले जानकारी दिनुभयो। यसअघि 3 वैशाखसम्म आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडानमा रोक लगाइएको थियो। सरकारले विदेशी एयरलाइन्सहरूलाई यात्रु लिएर आउन रोकेको छ, तर यहाँबाट यात्रु लिएर जान खाली विमान भने आउन सक्नेछन्। आन्तरिक उडानका सम्बन्धमा भने थप निर्णय नभएको सचिव बिडारीले बताउनुभयो। बैठकले कोविड 19 को रोकथाम नियन्त्रण गर्ने सन्दर्भमा बढ़ी प्रभावको शंका गरिएको कैलाली, कञ्चनपुर र बागलुङ जिल्लामा शंकास्पद व्यक्तिको द्रुत गतिमा स्वास्थ्य परीक्षणको व्यवस्था मिलाउने निर्णय गरेको छ। समितिले अन्य रोगको संक्रमण रहेको डोटी, अछाम र जुम्लामा स्वास्थ्य उपचार सम्बन्धी आवश्यक व्यवस्था मिलाउन सम्बन्धित निकायलाई निर्देशन दिएको छ। हालसम्म कोविड 19 को जोखिम नियन्त्रणका लागि गरिएको लकडाउनको स्थितिले अप्ठ्यारोमा परेका 1,14,316 जनालाई सरकारले दैनिक अत्यावश्यक खाद्यान्न सहितको राहत उपलब्ध गराएको पनि सचिव बिडारीले जानकारी दिनुभयो। बन्दाबन्दीको स्थितिपछि विभिन्न मुलुकबाट नेपाल आएका समेत गरी 30,506 जना अहिले विभिन्न क्वारेन्टाइनमा रहेको जानकारी दिइएको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ, अब एकैछिन विज्ञापन।
के हो भाइ, मेल आउँदैछ भनेको यतिका बेर भइसक्यो, आधी घण्टा मात्र बाँकी छ प्रेजेन्टेसनलाई, के तरिका हो यो?
सर, अपलोड भइ नै रहेछ, 20 मिनट हुन लाग्यो, फाइल एटेज हुन लाग्यो, 40% मात्र भएको छ।
यस्तो सुपर फास्ट जमानामा कसुवा तालले हुन्छ त भाइ?
यति फास्ट कसरी?
हेलो जी, यो हो नेपाल टेलिकमको 4G।
काम राम्रो गरेर मात्र हुँदैन, गरेको कामलाई सही ठाउँमा र सही समयमा देखाउन सक्नुपर्छ। केही भन्न खोजेको हो भाइ?
ए होइन, थ्याङ्क यू सर, 4G को लागि।
थ्याङ्क्स मलाई होइन, नेपाल टेलिकमलाई देऊ।
हेलो जी, यो हो नेपाल टेलिकमको 4G।
नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचारमा पुनः स्वागत छ। सर्वोच्च अदालतले विदेशमा खान, बस्न र उपचारको अभाव झेलिरहेका नागरिकलाई पहिचान गरी नेपाल फर्काउने वातावरण मिलाउन आदेश जारी गरेको छ। न्यायाधीशद्वय दीपक कुमार कार्की र डाक्टर मनोज कुमार शर्माको संयुक्त इजलासले हिजो विपदमा परेका नेपाल फर्कन इच्छुक नागरिकलाई कूटनैतिक पहल गरी आवश्यक व्यवस्था गर्न आदेश दिएको हो। आदेशमा सीमाका नागरिकलाई फर्काउन सम्भव नभए घाँसबास र उपचारको व्यवस्था गर्न र नेपाल आउन इच्छुक नेपालीलाई पनि ल्याएर क्वारेन्टाइनमा बस्ने व्यवस्था मिलाउन भनिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भारत लगायत तेस्रो मुलुकबाट आएका व्यक्तिलाई अनिवार्य क्वारेन्टाइनमा बस्न लगाउने जनाएको छ। मन्त्रालयमा हिजो आयोजित नियमित मीडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले कोरोना भाइरस परीक्षणको दायरा बढ़ाउन भारत लगायतका देशबाट आएकालाई क्वारेन्टाइनमा बस्ने पर्ने नीति अवलम्बन गरिएको बताउनुभयो। प्रवक्ता डाक्टर देवकोटाले काठमाण्डुबाट उपकरण सहित खटिएको टोलीले जोखिम बढ़ी भएका कैलाली र कञ्चनपुरमा स्वाबको नमूना संकलन थालेको जानकारी दिनुभयो। हिजदेखि जुम्ला र अछाममा पनि नमूना संकलन थालिएको बताउनुभयो। हरेक जिल्लाका 4-4 ठाउँबाट क्वारेन्टाइनमा रहेका व्यक्तिहरूको नमूना संकलन भइरहेको र अहिले 450 बढ़ी नमूना संकलनको लक्ष्य लिएको मन्त्रालयले जनाएको छ। विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार करिब 90% कन्ट्याक्ट ट्रेसिङ सम्पन्न भएको, नेपालभर 9,228 क्वारेन्टाइनमा रहेको, काठमाण्डु उपत्यकाभित्र 16 र उपत्यका बाहिर 84 गरी 100 आइसोलेसनमा राखेर उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। कोरोना भाइरसको जोखिमका कारण कक्षा 11 र 12 को परीक्षा स्थगित भएको छ। राष्ट्रिय परीक्षा बोर्डको हिजोको बैठकले अर्को सूचना नआएसम्मका लागि वैशाख 21 गतेदेखि हुने भनिएको कक्षा 11 को परीक्षा र वैशाख 8 गतेदेखि हुने भनिएको कक्षा 12 को परीक्षा स्थगित गर्ने निर्णय गरेको हो। अवस्था सामान्य भएपछि परीक्षाको नयाँ तालिका सार्वजनिक गर्ने बोर्डले जनाएको छ। ट्राफिक प्रहरीले लकडाउनलाई थप कडाई गरेको छ। अत्यावश्यक काम बाहेक उपत्यका लगायत एक जिल्लाबाट अर्को जिल्लामा पुग्ने नाका, मुख्य सड़क तथा भित्री सड़कको जाँचमा थप कडाई गरेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाले दिनमा 155 स्थान र रातमा 45 स्थानमा चेक पोइन्ट राखी सवारी साधन जाँच गर्ने व्यवस्था मिलाइएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीम प्रसाद ढकालले जानकारी दिनुभयो। भित्री सड़कमा भने मोटरसाइकलमा ट्राफिक प्रहरी खटाइएको उहाँले बताउनुभयो। लकडाउन उल्लंघन गर्ने, सवारी साधनलाई नियन्त्रणमा लिएर बाहिर ननिस्किने प्रतिबद्धता सहित बेलुका मात्रै उक्त सवारी साधन छाड्ने गरिएको महाशाखाले जनाएको छ। काठमाण्ड उपत्यकामा चैत्र 11 गतेदेखि लकडाउन उल्लंघन गर्ने 5,000 भन्दा बढ़ी सवारी साधन नियन्त्रणमा लिएर कार्यवाही गरिएको छ भने 25,000 भन्दा बढ़ी मानिसलाई समेत कार्यवाही गरिएको छ। यसैबीच जिल्ला प्रशासन कार्यालय काठमाण्डुद्वारा विभिन्न मितिमा जारी भएको 7 दिने पहेँलो रंगको सवारी पास अब थपिएको लकडाउन अवधिभर पनि मान्य हुने जनाएको छ। यो समयमा पास भएर पनि शान देखाउँदै घुम्न निस्कने, तीव्र गतिमा कुदाउने, एक व्यक्तिको नाममा भएको पास अर्को व्यक्तिलाई दिनेमाथि महाशाखाले विशेष निगरानी थालेको समेत प्रहरीले जनाएको छ। ज्वरो नाप्ने थर्मल गनको कालोबजारी गरेको अभियोगमा शंकर ग्रुपका संचालक सुलभ अग्रवाललाई प्रहरीले हिजो पक्राउ गरेको छ। 5,000 मूल्य पर्ने थर्मल गन 15,000 रूपियाँमा बिक्री गरेको पाइएकाले व्यापारी अग्रवाललाई पक्राउ गरिएको महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख सहकुल थापाले जानकारी दिनुभयो। एक मुलुकका अवैतनिक महावाणिज्य दूत समेत रहेका अग्रवालले कूटनैतिक नियोगको सवारी साधन दुरूपयोग गरेको समेत पाइएको प्रहरीले जनाएको छ। निक साइमन इन्स्टिच्यूटले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई 10 पोर्टेबल भेन्टिलेटर र 1,000 थान पीपीई हस्तान्तरण गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई निक साइमन इन्स्टिच्यूटका तर्फबाट डाक्टर अनिल श्रेष्ठले हिजो ती सामग्री हस्तान्तरण गर्नुभएको हो। चारजना संक्रमित देखिएको सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि विदेशबाट आएका सबैको तथ्याङ्क संकलन गरेर उनीहरूलाई क्वारेन्टाइनमा राख्न खोजतलाश शुरू गरिएको छ। कैलालीको धनगढ़ी र लम्की क्षेत्रमा 3 कोरोना भाइरसको संक्रमण देखिएपछि कैलालीका 3 स्थानीय तह यति बेला विदेशबाट आएकाहरूको खोजतलाशमा जुटेका छन्। त्यसै अनुरूप स्थानीय तह क्वारेन्टाइनको व्यवस्थापनमा पनि लागि परेका छन्। धनगढ़ीबाट हाम्रा संवाददाता जगत साउद यो रिपोर्ट।
सुदूरपश्चिम प्रदेश सरकारले विदेशबाट आएका सबैलाई 21 दिनसम्म अनिवार्य क्वारेन्टाइनमा राख्न आह्वान गरेपछि कैलालीका 13 स्थानीय तहले विदेशबाट फर्किएकाहरूको तथ्याङ्क संकलन गरी खोज पड़ताल शुरू गरेको छ। धनगढ़ी र लम्कीमा गरी 3 कोरोना भाइरसको संक्रमण देखिएपछि तर्सित भएका आम नागरिकलाई स्वास्थ्य सुरक्षाको प्रत्याभूति हुने गरी कतिपय स्थानीय तह यति बेला प्रहरीको समन्वयमा समुदायसम्म पुगेर विदेशबाट आएकाहरूको खोज तलासमा लागि परेको देखिन्छ। लम्की चुवा नगरपालिका प्रमुख महादेव बजगाई,
हामीले विभिन्न सर्वदलीय सर्वपक्षीय विषयगत मिटिङहरू बसालेका छौँ। प्रहरीहरूसँग समन्वयात्मक हाम्रो भूमिका छ र स्वयंसेवका दिदीबहिनीहरूको तथ्याङ चाहिँ सङ्कलन गर्दै हुन्छ। क्वारेन्टाइनको लागि 600 जति बेडको व्यवस्था गरेका छौँ।
भारतसम्म सिमानाका जोडिएको धनगढ़ीमा पहिलो पटक एक संक्रमितबाट अर्को व्यक्तिमा कोरोना भाइरसको संक्रमण सरेको देखिएपछि त्यसको संक्रमण समुदायसम्म फैलिन सक्ने जोखिम बढेको भन्दै धनगढ़ी उपमहानगरपालिकाले सरकारवाला निकायको समन्वयमा विदेशबाट आएकाहरूको खोजनीति भइरहेको र त्यसै अनुरूप क्वारेन्टाइनको व्यवस्थापन गरिएको जनाएको छ। धनगढ़ी उपमहानगरपालिका प्रमुख निरप बहादुर ओड, वैदेशिक रोजगारीबाट फर्किएका सबैलाई 21 दिनसम्म अनिवार्य स्थानीय तहको क्वारेन्टाइनमा राख्नका लागि आवश्यक बजेट उपलब्ध गराएको प्रदेश सरकारले कोरोना संक्रमणको प्रभावकारी रोकथाम तथा व्यवस्थापनका लागि राज्यका सबै संयन्त्र परिचालन गरिएको जनाएको छ। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट,
हामीले कोरोना भाइरसको संक्रमण र महामारीबाट बच्न तथा बचाउन हाम्रा सबै संयन्त्रहरू मार्फत आम जनसमुदायहरूलाई सचेत सजग गराउँदै निरन्तर समन्वय र सहकारी गर्दै अगाडि बढ़िरहेका छौं।
कोरोना भाइरसको संक्रमण समुदायसम्म फैलिन नदिनका लागि शुरू गरिएको खोज पड़ताल कार्यमा सरकारवाला सबैको सहयोग हुन जरूरी देखिन्छ। जगत साउ, रेडियो नेपाल, धनगढ़ी।
विश्व ब्याङ्कले कोविड 19 आपतकालीन प्रतिकार स्वास्थ्य प्रणाली तयारी परियोजनाका लागि नेपाल सरकारलाई 3,48,00,000,00,000 रूपियाँ सहुलियतपूर्ण ऋण उपलब्ध गराउने भएको छ। ऋण सहयोग सम्बन्धी समझदारी पत्रमा हिजो विश्व ब्याङ्कका क्षेत्रीय प्रबन्धक फारिस हदाद जेर्भोस र अर्थ सचिव शिशिर कुमार ढुंगानाले हस्ताक्षर गर्नुभयो। विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसारका स्वास्थ्य सामग्री र उपकरण खरिद, सघन उपचार कक्ष र आइसोलेसन वार्ड स्थापना, देशका विभिन्न भागमा अवस्थित अस्पताल, प्रयोगशाला तथा स्वास्थ्य संस्थाको स्तरोन्नतिमा उक्त रकम खर्च गरिनेछ। परियोजना स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कार्यान्वयन गर्नेछ। हिजेदेखि उक्त परियोजना लागू भएको छ। 3 साताको अवधिमा परियोजनामा लगानी गर्ने सम्बन्धी सम्पूर्ण काम पूरा भएको अर्थ मन्त्रालयले जनाएको छ। नेपाल राष्ट्र ब्याङ्कले यही चैत्र 27 र 30 गते 30,00,00,000,000 रूपियाँ बराबरको विकास ऋण पत्र निष्कासन गर्ने भएको छ। ब्याङ्कले बोलकबोल मार्फत विकास ऋण पत्र 2081 ख बिक्री गर्न लागेको हो। ऋण पत्र खरिद गर्न इच्छुक ब्याङ्क तथा वित्तीय संस्था, गैर ब्याङ्क वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले बोलकबोल पेश गर्न सक्नेछ। त्यस ऋण पत्रको सामा भुक्तानी 2081 चैत्र 28 गते भित्र हुने नेपाल राष्ट्र ब्याङ्कले जनाएको छ। संघीय संसद सचिवालयले नेपाल सरकारले स्थापना गरेको कोरोना सम्बन्धी केन्द्रीय राहत कोषमा पहिलो चरणमा हिजो 1,00,00,000 भन्दा बढ़ी रकम जम्मा गरेको छ। सचिवालयले महालेखा नियन्त्रकको कार्यालय मार्फत हिजो 1,01,32,800 रूपियाँ कोषमा पठाएको सचिवालयका प्रमुख लेखा नियन्त्रक वसन्तराज सिगदेलले जानकारी दिनुभयो। कोरोना भाइरस संक्रमणका कारण मुलुक अहिले लकडाउनको अवस्थामा छ। कोरोनाको संक्रमण फैलिन नदिन अहिले भारतसँगको सीमानाका बन्द गरिएको छ। केही समय अघाडि भारतका विभिन्न शहरबाट आफ्नो घर फर्किन लागेका नेपालीहरूलाई सीमा नाका नजिक भारतीय क्वारेन्टाइनमा राखिएको छ। बैतडीसँग जोड़िएको भारतको सीमा नाका चुला घाटमा बसेका नेपालीहरू क्वारेन्टाइन व्यवस्थित नभएको गुनासो गर्छन्। बैतडीबाट हाम्रो संवाददाता सीपी लोहियाको यो रिपोर्ट।
भारतको झुलाघाट स्थित क्वारेन्टाइनमा 237 जना नेपालीहरू बसिरहेका छन्। उनीहरूलाई विद्यालय र धर्मशालामा राखिएको छ, तर उचित खाना र बास बस्ने व्यवस्था नभएको क्वारेन्टाइनमा बसेका व्यक्तिहरूको गुनासो छ।
मेरो नाम लोकेन्द्र भद्र पार्की, पुर्चोटी नगरपालिका वार्ड नम्बर 3 भारतको राष्ट्रिय प्राथमिक विद्यालय ग्रामीण पानीमा छ। दुई खुटे भवनमा चाहिँ 84 जना हालेको छ। अब त्यस्तै भेडा बाख्रा खोरमा पसिरहेछ, त्यस्तै गरेर खोरमा हालेको छ। 80 किलो जति चामल दिएको थियो, त्यसमा चाहिँ 12 तारिकसम्म भनेर भनिरहेको थिएँ यहाँको प्रहरीले। अब 84 जनामा अब 80 किलो चामल त पुग्दैन, अब दुई टाइम त खानु पर्यो, अब त्यति लामो दिन छ होइन। पानीको लागि पनि यहाँ 200 मिटर तल जानुपर्छ छुट्नको लागि। खप्तिएर छुट्या म लक्ष्मण गोहरा, पुर्चोडी नगरपालिका 5 होइन, हाल यहाँ जिल्ला घाटको नाकामा 83 जनालाई 4 दिनको लागि हामीलाई 5 किलो दाल दिएको अवस्था छ। अब नुन तेलको त त्यहाँ कुनै नाम निशानै छैन। गोपाल सिंह गोहरा हो, सुरनाय गाउँपालिका 8 पुर्याइदिया छन् घरमा। अब उन बिराम भएर रात दिन रुनु लागि छन्। अब उठाए मध्ये न्युन ज्या खतम छन्, हेर्दा क्यारो
भारतका विभिन्न शहरबाट नेपालको सिमानाका नजिक पुगेका व्यक्तिहरूले नेपाल भित्राई यतैका क्वारेन्टाइनमा बस्न पाउनु पर्ने माग गरेका छन्। तर सिमानाका बन्द गरिएका कारण उनीहरूलाई अहिले नै नेपाल भित्राइहाल्ने अवस्था भने छैन। बैतडीका प्रमुख जिल्ला अधिकारी पौडेल,
उहाँहरूलाई नियमित जस्तै त्यो खालको स्वतन्त्रता छैन होला, त्यो कुरा म बुझ्न सक्छु। तर असुविधा भए पनि सबै नागरिकको स्वास्थ्य र रक्षाको लागि उहाँहरूले जुन पीड़ा भोग्नु भएको छ त्यसप्रति हामी संवेदनशील छौँ। र त्यहाँको डीएम र नेपाल प्रहरी मार्फत त्यहाँको प्रहरी, यहाँको चाहिँ सशस्त्र प्रहरी बल दुवैसँग चाहिँ सहकार्य गरेका छौँ। बारम्बार सहयोग गर्नका लागि अनुरोध गरेका छौँ र उहाँहरूले पनि त्यो बन्दोबस्त मिलाउनु भएको छ। यो अलिकति दुःख भए पनि यसलाई सहन गरौं ताकि हामी सबै स्वस्थ रहन सकौं। नेपाल सरकारले निर्णय गर्ने बित्तिकै हामी 2-3 घण्टाभित्र सबै व्यवस्थापन मिलाएर यहाँहरूलाई पारीबाट बुहारी ल्याउने व्यवस्था मिलाउनेछौ।
सीमा नाकामा क्वारेन्टाइनमा बसेका व्यक्तिहरूको अवस्था बारे सबै निकाय जानकार नै छन्। यसबारे सरकारको गम्भीर ध्यानाकर्षण गराइरहेको बताउनुहुन्छ बैतडीबाट निर्वाचित संघीय सांसद दामोदर भण्डारी।
सबै जानकारी सरकारलाई गराइएको छ, खास गरी दुई देश बीचको समिति नेपालमा रहेका भारतीयहरू र भारतमा रहेका नेपालीहरूको व्यवस्थापन सोही देशका सरकारहरूले गर्ने भन्ने खालको सहमति भएको छ।
कोभिड 19 अर्थात कोरोना भाइरसको प्रभावका कारण यो समस्या सृजना भएको हो। कोही विश्व पर्व मनाउन र कोही भारतमा कोरोनाको बढी प्रभाव भएकोले स्वदेश फर्कन लागेका हुन्। तर उनीहरू सिमानाका भित्रिन पाएका छैनन्। उनीहरूलाई भारतकै क्वारेन्टाइनमा दुई हप्तासम्म राखिए पनि खान र उचित बास बस्ने व्यवस्था मिलाउनु जरुरी छ। सीपी लोहिया, रेडियो नेपाल, बैतडी।
प्रत्येक वर्ष चैत्र शुक्ल पूर्णिमाका दिन मनाइने हनुमान जन्मोत्सव पर्व आज रामभक्त हनुमानको पूजा आराधना एवं पाठ परायण गरी मनाइँदैछ। त्रेता युगमा पवन र अञ्जनीका पुत्रका रूपमा हनुमानको जन्म भएको थियो। रामायणमा वर्णन गरिए अनुसार रावणको अत्याचारबाट पृथ्वीलाई मुक्त गर्न श्रीराम भक्तका रूपमा हनुमानले योगदान दिनुभएको थियो। रावणले सीता हरण गरेर लगेपछि रामले दशवटी दिशामा खोज्न दूत खटाउनुभयो। त्यसबेला समुद्रबाट जानुपर्ने र दक्षिणतिर खोज्ने जिम्मेवारी सम्हालेका हनुमानको रामायणमा निकै प्रसिद्धि छ। अन्तर्राष्ट्रिय समाचारमा कोरोना भाइरसको संक्रमणका कारण विश्वभर 82,000 भन्दा बढ़ीको मृत्यु भएको छ। हालसम्म संक्रमितको संख्या 14,28,000 पुगेको छ। हालसम्म 3,00,000 बढ़ी मानिस स्वास्थ्य लाभ गरी अस्पतालबाट घर फर्किएका छन्। यसैबीच कोरोना भाइरसका कारण स्वास्थ्य अवस्था जटिल बनेपछि सघन उपचार कक्षमा उपचारका लागि भर्ना हुनुभएका बेलायती प्रधानमन्त्री बोरिस जोनसन दोस्रो दिन पनि सघन उपचार कक्षमै उपचाररत रहनु भएको छ। प्रधानमन्त्री जोनसनको अवस्था स्थिर रहेको उहाँका प्रवक्ताले बताएका छन्। कोरोना भाइरस परीक्षणमा पोजिटिभ देखिएको 10 दिनपछि आइतबार उहाँ अस्पताल भर्ना हुनुभएको हो। अमेरिकाको न्यूयोर्कमा गत 24 घण्टामा 731 जनाले ज्यान गुमाएका छन्। यो संख्या एकै दिन न्यूयोर्कमा ज्यान गुमाउनेको सबैभन्दा ठूलो संख्या हो। यो सँगै न्यूयोर्कमा मात्रै ज्यान गुमाउनेको संख्या 4,000 नागेको छ। हालसम्म अमेरिकामा संक्रमितको संख्या झण्डै 4,00,000 पुगेको छ भने मृत्यु हुनेको संख्या 12,800 नागेको छ। भारतमा कोरोना संक्रमणबाट 150 जनाले ज्यान गुमाएका छन् भने 5,300 भन्दा बढ़ी भाइरसबाट संक्रमित भएका छन्। यसै गरी फ्रान्समा कोरोनाबाट ज्यान गुमाउनेको संख्या 10,000 नागेको छ। संक्रमणबाट इटलीमा 17,100 भन्दा बढ़ीको ज्यान गएको छ भने 14,000 भन्दा बढ़ीले संक्रमित भएका छन्। बेलायतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या 6,100 नागेको छ। मौसमी विवरणमा आज देशको पश्चिमीसँगै पूर्वी र मध्य पहाड़ी भागमा सामान्यदेखि आंशिक बदली भई मध्य र पश्चिमी पहाड़ी भागका एक दुई स्थानमा हल्का वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा रेकर्ड गरिएको अधिकतम तापक्रम 28.6 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 12.8 डिग्री सेल्सियस, सापेक्षिक आर्द्रता 86%, आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 27 देखि 29 डिग्री सेल्सियसका बीच रहने अनुमान छ। काठमाडौँ उपत्यकामा सूर्योदय बिहान 5:46 भयो भने सूर्यास्त भरे साँझ 6:25 हुनेछ। अन्त्यमा यस प्रसारणका मुख्य समाचार एकपटक फेरि सुन्नुहोस्। कोरोना भाइरसको संक्रमणबाट महामारी फैलिन नदिन सरकारले आफ्नो सम्पूर्ण ध्यान केन्द्रित गरेको प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई। जोखिमका दृष्टिकोणले आगामी 2 साता नेपालीका लागि निकै चुनौतीपूर्ण भएकाले लकडाउनको पूर्ण पालना गर्न देशवासीमा प्रधानमन्त्रीको आह्वान। कोरोना भाइरस विरूद्धको अभियानमा सरकारलाई सघाउने नेपाली कंग्रेसको निर्णय। प्रधानमन्त्री ओलीद्वारा नेकपा सचिवालय बैठकमा कोरोना संक्रमण विरूद्ध सरकारले चालेका कदमबारे जानकारी। अन्तर्राष्ट्रिय हवाई उडानमा लगाइएको रोक आगामी वैशाख 18 गतेसम्म जारी रहने। कोरोना संक्रमणको जोखिमका कारण कक्षा 11 र 12 को परीक्षा स्थगित र विश्वभर कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या 82,000 नाग्यो। भारतमा 150 को मृत्यु, 5,300 भन्दा बढ़ी संक्रमित। यसका साथै 7 बजेको समाचार यति नै। रेडियो नेपाल सुन्दै गर्नुहोला। हवस् त, नमस्ते।